आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
महान
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशू ख्रिष्टको मधुर सामर्थ्य नाममा तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। प्रिय श्रोता मित्र, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी दोस्रो राजा 10 र 11 अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। अघिल्लो दिनमा हामीले देख्यौं कि एलियाद्वारा बोल्नु भएको परमेश्वरको वचन ज्यूको त्यूं पूरा भएको थियो, यहूले इसबेललाई मारेर। अघिल्लो अध्यायहरूमा हामीले देखेका थियौं इसरायलका राजा अहाब र उसका पत्नी इसबेल अत्याधिक दुष्ट राजा र रानी थिए र तिनीहरूले थुप्रै निर्दोषहरूलाई र तिनीहरूको रगत बगाएका थिए। हामीले देख्यौं कि अहाबलाई नाबोतले आफ्नो दागबारी दिन नमानेकोले गर्दा इसबेलले नाबोतलाई षड्यन्त्र रचेर कति निर्दयपूर्वक मारे थिए। तर परमेश्वर एलिया अगमवक्ताद्वारा तिनीहरूमाथि दण्डको घोषणा गर्नुभएको थियो। जसरी तिनीहरूले नाबोतसँग व्यवहार गरे त्यसरी नै दण्डनीय स्थितिमा तिनीहरूलाई व्यवहार गरिनेछन्। अनि त्यो अहाबको जीवनमा ज्यूको त्यू पूरा भयो अनि अन्त्यमा करिब 14 वर्षपछि इसबेलको जीवनमा पनि उही तरिकामा त्यो दण्ड ज्यूको त्यू पूरा भयो। तिनलाई मार्न यहूलाई पठाइयो। यसपछि हामी अगाडि देख्छौ 10 अध्यायले परमेश्वरको दण्ड यहूको रक्तपात कर्मद्वारा अहाबको घरानामाथि निरन्तर जारी रहन्छ। दोस्रो राजा 10 अध्याय 1-3 पदमा भनिएको छ, अब अहाबको घरानाका 70 जना छोराहरू सामरियामा थिए, यसकारण यहूले यस्ता पत्रहरू लेखेर सामरियामा इजरायलका अधिकृतहरू, धर्मगुरूहरू र अहाबका छोरा छोरीहरूका अभिभावकहरूलाई पठाए। तिनले भने, यो पत्र पाउने बित्तिकै तिमीहरूका मालिकका छोराहरू भएको तिमीहरूसँग र तिमीहरूका रथहरू र घोडाहरू र किल्ला भएका सरहरू र हतियारहरू पनि भएकोले तिमीहरूका मालिकका छोराहरूमध्येका सबैभन्दा असल र सबैभन्दा योग्यलाई चुनेर तिनलाई तिनका पिताको सिंहासनमा बसाल, त्यसपछि तिमीहरूका मालिकका घरानाको निम्ति लड़ाई गर। यहूले अहाबका छोराहरूलाई इसरायलको सिंहासनको निम्ति लड़ाई गर्न अवसर दिइरहेका छन्। 70 जना छोराहरू मध्ये एकजना पनि यस कामको निम्ति राजी थिएनन्। त्यसपछि हामी देख्छौ इसरायलका बुढा प्रधानहरूले आफ्नो घाँटी बचाउन अहाबका ती छोराहरूलाई मारेर यहूप्रति आफ्नो सम्बन्ध वा सहमतिको प्रमाण दिन्छन्। 11 पदमा भनिएको छ, तब इजरायलमा भएको अहाबको घरानाको बाँकी रहेका हरेकलाई अनि तिनका मुख्य मुख्य मानिसहरू, तिनका परम मित्रहरू र तिनका पुजारीहरूलाई एउटै पनि बाँकी नराखेर यहूले सबैलाई मारे। अगाडि हामी देख्छौ कि यहूले यहुदाको राजकीय राजकुमारहरूलाई निर्मम हत्या गर्छन्। 12-14 पदमा भनिएको छ, त्यसपछि यहू गएर सामरियातिर लागे, गोठालाहरूको बेत एकेतमा यहुदाका राजा अहज्याका कोही कुटुम्बहरूसित तिनको भेट भयो र तिनले सोधे, तिमीहरू को हौ? उनीहरूले भने, हामी अहज्याका नजिकका आफन्तहरू हौ अनि हामी राजाका परिवार र मुमा बड़ा महारानीका परिवारलाई अभिनन्दन गर्न आएका छौं। यहूले हुकुम दिए, उनीहरूलाई जिउँदै पक्र। तब तिनीहरूले उनीहरूलाई जिउँदै पक्रेर बेत एकेतमा मारे 42 जना पुरूषहरूलाई, तिनले एउटालाई पनि जीवित छोडेनन्। अहाबको घरानासँग व्यवहार गरिसकेपछि यहू सामरियामा सिंहासनको खत्तम गर्न आफ्नो बाटो लागे। उसले यहुदाका राजा अहज्याका 42 भतिजहरूलाई बाटोमा भेटे, उसले तिनीहरूलाई पनि मारे। यो कुराको ध्यान दिन चाखलाग्दो छ कि तिनीहरूमध्ये, मतलब राजकीय परिवारहरूमध्ये एकजनालाई चाहिँ छोडिएको थियो, तिनी सौलको घरानाको वंशका थिए। 15 पदमा भनिएको छ, तिनले त्यो ठाउँ छोडेपछि रेकाबका छोरा यहुनादाब तिनलाई भेट गर्नलाई आइरहेको तिनले भेटे। यहूले उनलाई अभिवादन गरेर भने, म तिमी तर्फ भए जाई कि तिमी म तर्फ छौ? यहुनादाबले भने, म छु। यहूले भने, त्यसो भए मलाई आफ्नो हात देऊ। उसले त्यसै गरे र यहूले उसलाई समातेर आफ्नो रथमा राखे। यहू अझै रेकाबी यहुनादाबलाई भेट्न सामरियातिरको आफ्नो यात्रामा छन्। उसले यसरी प्रश्न सोधे जब तिनले भेटे, तिमी मित्र हौ या शत्रु? यहुनादाब यर्मी अगमवक्ताद्वारा उल्लेख गरिएको रेकाबीहरूको अलङ्घनीय पन्थका संस्थापक थिए। तिनी निसन्देह प्रभावको व्यक्ति थिए। यो स्पष्ट छ कि उसले यहूको अहाब विरोधीको नीतिको हृदयदेखि नै स्वीकृति दिएका थिए, समर्थ दिएका थिए र यसमा आफ्नो समर्थन पूर्ण रूपमा दिन राजी भए। अगाडि हामी देख्छौ यहूले बालका आराधकलाई पनि खत्तम गर्छन्। 18-19 पदमा भनिएको छ, तब यहूले सबै मानिसहरूलाई भेला गरे र तिनीहरूलाई भने, अहाबले त थोरै मात्र बालको सेवा गरे तर यहूले झन बढी त्यसको सेवा गर्नेछन्। अब बालका सबै अगमवक्ताहरू, त्यसका सबै सेवकहरू र सबै पुजारीहरूलाई बोलाऊ, एउटै पनि नछुटाओस्, किनभने म बालको निम्ति एउटा ठूलो बलिदान चढाउने छु। कोही छुटिएको छ भने त्यो बाँच्ने छैन। तर बालका सेवकहरूलाई नाश गर्नलाई यहूले छलको काम गरिरहेका थिए। अर्को कुरा यहूले के गरे भने, सबै बालका अगमवक्ताहरूलाई एकसाथमा बोलाए। यो कुराको भरोसा दिलाउँदै कि तिनी पनि बाललाई बलिदान चढाउनेछन्। यहूले बालको पूजा गर्ने कुनै इरादा गरेका थिएनन्। उसको मनमा त्यो कुनै कुरै थिएन। जब सबै अगमवक्ताहरू एकैसाथमा जम्मा भए, उसले तिनीहरूलाई मारे। बाललाई बलिदान चढाउनेछु भन्ने तिनको वाचा त एक किसिमको फन्दा थाप्नु थियो र सबै बालका अगमवक्ताहरूलाई त्यसमा पारे। तर अगाडि हामी देख्छौ यहूले पनि यारोबामको पापहरूको पछ्याए। जबकि यो सत्य हो कि यहूले बालका सबै अगमवक्ताहरूलाई मारे, तर तिनी परमेश्वरको अगमवक्ताहरू कहाँ फर्किनन्। 29 पदमा भनिएको छ, तापनि तिनले इसरायललाई गर्न लायकका नबातका छोरा यारोबामका पापहरूलाई त्यागिनन्, बेथेल र दानका सुनका बाछाहरूको पूजालाई। यहूले बाछा पूजामा फर्कि गए जुन यारोबामले स्थापित गरेका थिए। तिनले बाललाई पूजा गरेनन् न सिदोनीहरूको देवताहरूलाई पूजे, तर तिनले बाछाको पूजा गरे जुन प्रथा मिश्रको मुलुकबाट निस्किआए थियो। यहू परमेश्वरतिर फर्किनन् तर तिनी प्रभुको निम्ति उत्साही जोशिलो भएकोले गर्दा परमेश्वरले उसलाई संसारिक इनाम दिनुभयो। त्यो इनाम थियो उसले आफ्नो घरानाको शासन चार पीढ़ीहरूको निम्ति बढ़ाए। चार पीढ़ीको निम्ति 30 पदमा भनिएको छ, परमप्रभुले यहूलाई भन्नुभयो, मेरो दृष्टिमा जे कुरो असल थियो यो तैले पूरा गरिस र मेरो मनमा भएका सबै कुरा अहाबको घरानालाई गरिस। त्यसैकारण तेरा सन्तान 14 पुस्तासम्म इसरायलको राजगद्दीमा बस्नेछन्। यद्यपि यहू अति नै निर्दयी क्रूर व्यक्ति भए तापनि परमेश्वरले मानिसको क्रोधलाई उहाँको स्तुति गर्न प्रशंसा गर्न प्रयोग गर्नुहुन्छ। अन्तिम खण्डमा हामी देख्छौ इसरायलमाथि आरामको राजा हजाइलद्वारा आक्रमण गरिन्छन्। 32 पदमा भनिएको छ, त्यस बेला परमप्रभुले इसरायलको क्षेत्रफल घटाउन लाग्नुभयो। यहाँ के भइरहेको छ, उत्तरी राज्य इसरायल बन्धुवामा जान तयारी गरिरहेको छ, कैदमा जान तयारी भइरहेको छ। अहिलेबाट यता त्यहाँ विनाश वा अवनति हुनेछ जुन आखिरीमा विनाशमा अन्त हुनेछ। तिनीहरूलाई असुरीहरूद्वारा बन्धुवा बनाइ लगिन्छन्। मित्र, 10 अध्याय यहूको मृत्युको उल्लेख हुँदै अन्त हुन्छ, जो 28 वर्षसम्म इसरायलको राजा भएथे। त्यसपछि दोस्रो राजा 11 अध्यायतिर बढ्नेछौ। यहाँ हामी देख्नेछौ अतल्याको षड्यन्त्र। अहाब र इजेबेलको कथा असल खण्ड होइन र तपाईँ सम्भवत सोच्नु भा होला कि यो खण्ड खत्तम भयो, तर मित्र यो पूरा भइसकेको छैन। जबकि यो सत्य हो, यहूले उत्तरी राज्य इसरायल राज्यमा राजा अहाबका सबै वंशहरूलाई पूर्ण रूपमा खत्तम पारे तापनि यो कुराको ध्यान दिउ कि राजा अहाब र रानी इजेबेलले आफ्नी छोरी दक्षिणी राज्य यहुदामा ईश्वरीय राज्य यहोशापातको छोरासँग विवाह गरिदिएका थिए र यस समयसम्म तिनी बड़ा महारानी वा राजाको आमा भएकी थिइन्। अनि तिनको नाउँ अतल्याय थिइन् र तिनले विश्वास गर्न नसकिने भयानक कामको गर्न गइरहेकी छिन्। अतल्याले आफ्ना नातिहरूलाई मार्दछिन्। दोस्रो राजा 11 अध्यायको 1 पदमा भनिएको छ, जब अजायकी आमा अतल्याले आफ्ना छोरा मरेको देखिन् तब सबै राजघरानालाई नष्ट पार्न तिनी कारवाही गर्न लागिन्। जबसम्म अहाज्य जीवित थिए, अतल्या उसको आमा वास्तवमा रानी थिइन्, किनभने तिनले आफ्नो छोरालाई नियन्त्रण गर्थिन्। तिनी धेरै क्षेत्रमा इजेबेल जस्तै थिइन्। हुन त तिनी पनि उही इजेबेल आमाको छोरी थिइन्। अहिले त्यो अहज्या मरिसकेको छ र नाति सिंहासनमा आउने थिए, तर त्यो भएको अतल्या चाहँदैनन्। तिनी डराए कि तिनले आफ्नो नातिलाई आफ्नो नियन्त्रणमा राख्न नसकिएला र तिनले आफ्नो स्थान र ओहदाको गुमाउने छिन्। यो कुरामा तिनी डराए, त्यसकारण तिनले के गरिन्, तिनले पाएका जति सबै दाउदको लाइन वा वंशका नातिहरूलाई मार्न कोसिस गरे। यो शैतानको अर्को प्रयत्न थियो कि दाउदको वंशलाई पूर्ण रूपमा खत्तम गर्ने, किनभने जुन लाइनले येशु ख्रिस्ततिर डोर्याइरहेको थियो। शैतानले दाउदको वंशलाई पूर्ण रूपमा खत्तम गर्ने प्रयत्न गरे ताकि उद्धारकर्ता जन्मन नसकुन् आउन नसकुन्। शताब्दी शताब्दीदेखि शैतानले यहुदीहरूलाई पूर्ण रूपमा नाश गर्न खत्तम गर्न कोशिश गर्यो। मिश्रमा परमप्रभुले मोसालाई बचाउनुभयो र यहुदीहरूलाई मारिएनन्, तर मिश्र छोड्न अनुमति दिइयो। एस्तरको पुस्तकमा हामानले यहुदीहरूलाई पूर्ण रूपमा खत्तम गर्ने प्रयत्न गरेथे तर असफल रहे। शैतान यी प्रत्येक प्रयत्नहरूको पछाडि थिए। अहिले यहाँ अतल्या नाउँ गरेकी स्त्री छन् जसले दाउदको वंशलाई पूर्ण रूपमा नाश गर्न प्रयत्न गरिरहेकी छिन्। यद्यपि तिनले सोचे कि तिनले ती सबैलाई मारिसके, तर उसले एकजनालाई चुकाएकी थिइन् जुन हामी देख्छौं। दुई र तीन पदमा भनिएको छ, तर यहोराम राजाकी छोरी अजयाकी बहिनी यहोसेबाले अजयाका छोरा योआसलाई मारिन लागेका राजकुमारहरूका बीचबाट सुटुक्क भगाएर लगिन्। तिनले त्यसलाई र त्यसकी धाईलाई अतल्याबाट लुकाउनलाई एउटा सुत्ने कोठामा लुकाइराखिन् र यसरी त्यो चाहिँ मारिएन। अतल्याले देशमा शासन गर्दा यसरी त्यो आफ्नो धाईसित परमप्रभुको मन्दिरमा छ वर्षसम्म लुकेर बस्यो। अतल्या आफ्नो छोरा मारिएपछि सिंहासनमा आएकी थिइन् र सालौंदेखि तिनी एक्लै शासन गरिरहेकी थिइन् अनि त्यही नै तिनी चाहन्थिन्। तर अकस्मात यो सानो बालक युवास बढ़िरहेको थियो। अगाडि हामी देख्छौ यहुदाको सिंहासनमा युवास आउँछन्। चार पदमा भनिएको छ, सातौं वर्षमा यहोयादाले 100 दलका कप्तानहरू करीहरू र पहरादारहरूलाई बोलाएर परमप्रभुको मन्दिरमा ल्याउन पठाए। तिनले तिनीहरूसँग एउटा करार बाँधे र तिनीहरूलाई परमप्रभुको मन्दिरमा शपथ खान लाए। तब तिनले तिनीहरूलाई राजाका छोरा देखाइदिए। जब युवास करिब 7 वर्षका थिए, यहोयादाले करिब हाकिमहरू र अंगरक्षकहरूलाई बोलाई पठाए। उसले तिनीहरू कहाँ राजाको एउटा छोरो बचेको कुरा प्रकट गरिदिए। जब तिनीहरूले पत्ता लगाए कि दाउदको लाइनमा एकजना पुत्र छन् छोरा छन्, यसले तिनीहरूको हृदयमा उत्साह आशा र आनन्द ल्यायो र तिनीहरू यस स्त्री अतल्यासँग वक्क दिक्क भइसकेका थिए र तिनीहरू यस स्त्रीलाई पदच्युत गर्न अगाडि बढे। 5-7 पदमा भनिएको छ, तिनले तिनीहरूलाई यसो भनेर हुकुम दिए, तिमीहरूले यसो गर्नुपर्छ। तिमीहरू जो तीन दलमा सभातको काम गर्न जान्छौ, तिमीहरू मध्ये एक तिहाईले चाहिँ राजकुमारको रक्षा गर्ने, एक तिहाई सुर ढोकामा बस्ने र मन्दिरको पालै पालो रक्षा गर्ने एक तिहाई गारातको पछि ढोकामा बस्ने, अनि तिमीहरू जो अरू दुई दलमा छौ जसले साधारणतया सभातमा खटाइएका कामबाट फुर्सद पाउँछौ, तिमीहरू सबैले चाहिँ राजाको निम्ति मन्दिरको रक्षा गर्नु। तिनीहरूले राजालाई वरिपरि घेरे र प्रत्येकसँग आफ्नो हातमा हतियारहरू थियो र यस सानो बालक राजकुमारको जीवन सुरक्षा गर्न सम्भवत सबै व्यवस्थित रूपमा सुरक्षाको प्रबन्ध गरियो, किनकि अतल्याले उसलाई बिना दया माया मानेथिन्। यद्यपि आफ्नो नाति भए तापनि यो स्त्री इजेबेल जस्तै निर्दयी स्त्री थिइन्। यसरी हामी देख्छौ सानो बालक राजकुमारलाई मानिसहरूको अगाडि ल्याइन्जेलसम्म राम्ररी सुरक्षाको व्यवस्था गरियो। 11-12 पदमा भनिएको छ, ती अंगरक्षकहरू हरेक आफ्नो हतियारहरू हातमा लिई वेदी र मन्दिर नजिकै मन्दिरको दक्षिणपट्टिबाट उत्तरपट्टिसम्म राजालाई घेरेर बसे। तब यहोयादाले राजाका छोरालाई बाहिर ल्याए र तिनको शिरमा शिरपेच राखिदिए। यहोयादले तिनलाई करारको एउटा साक्षी पत्र चढाए र तिनलाई राजा घोषणा गरे। तिनीहरूले तिनलाई अभिषेक गरे र मानिसहरूले ताली बजाए र यसो भनी कराए, राजा अमर रहन्। मित्र, यो दक्षिणी राज्य यहुदाको निम्ति दाउदको घरानाको राजालाई राजाको अभिषेक गर्ने महान दिन थियो। अगाडि हामी देख्छौ अतल्यालाई मारिन्दछ। 13 पदमा भनिएको छ, जब अतल्याले अंगरक्षकहरू र मानिसहरू कराएको आवाज सुनिन्, तब तिनी परमप्रभुको मन्दिरमा भएका मानिसहरू कहाँ गइन्। यो स्पष्ट छ कि सियोन पर्वतमा स्थित दाउदको महलमा थिइन् जुन मन्दिर क्षेत्रको ठिक माथि अवस्थित थियो। जब तिनले मन्दिर क्षेत्रमा हल्ला खैला बैला सुनिन्, तिनी त्यहाँ के भइरहेको छ सो हेर्न गइन्। 14 पदमा भनिएको छ, तिनले हेरिन् र दस्तुर अनुसार राजालाई स्तम्भको छेउमा उभिएको देखिन्। अधिकृतहरू र तुरही फुक्नेहरू राजाको छेउमा थिए र देशका जम्मै मानिसहरू तुरही फुक्दै आनन्दले मनाइरहेका थिए। तब अतल्याले आफ्ना लुगा च्यातिन् र कराएर भनिन्, राजविद्रोह, राजविद्रोह। मित्र, यो निश्चय नै राजद्रोहको अतल्याको आइडिया थियो या विचार थियो। अनि 15-16 भनिएको छ, यहोयादा पुजारीले 100 दलका कप्तानहरूलाई यसो भनेर हुकुम दिए, तिनलाई मन्दिरको बाहिर ल्याऊ र तिनको पछि लाग्नेहरू सबैलाई तरवारले मार, किनकि तिनी परमप्रभुको मन्दिरमा नमारिउन् भनी पुजारीले भनेका थिए। यसैले तिनी राजमहलका घोडाहरू पस्ने ठाउँमा पुग्दा तिनीहरूले तिनलाई समाते र त्यही नै तिनलाई मारे। अतल्या भाग्न कोशिश गरिन् तर तिनलाई मन्दिरबाट अलग पर लगेर तुरन्तै मारे। त्यसपछि हामी अगाडि देख्छौं त्यहाँ जागृतिले स्थान लिदछ। अतल्याको माने कामले दक्षिणी राज्य यहुदामाथि परेको कालो बादल हट्यो। त्यहाँ नयाँ राजा आएका थिए र त्यहाँ सानो बालक राजकुमारले निश्चय नै राज्य शासन गर्नलाई सल्लाहकारहरूको आवश्यक थियो किनभने तिनी एकदम कम उमेरका थिए। अनि सल्लाहकार मध्ये एकजना यहोयादा थिए जसले वास्तवमा युआसलाई सिंहासनमा ल्याउने तमाम योजना र परिश्रम गरेथे र उसले अतल्यालाई मारेथे। सत्र पदमा भनिएको छ, त्यसपछि यहोयादाले तिनीहरू परमप्रभुको प्रजा हुन् भनी परमप्रभु राजा र प्रजाका बीचमा करार बाँधे। तिनले राजा र प्रजाका बीचमा पनि एउटा करार बाँधे। यो परमेश्वर कहाँ पुनः फर्की आउने कामको आरम्भ हो। पुजारी यहोयादाले अहिले परमेश्वरको आराधनामा फर्की आउने आन्दोलनको अगुवाई गर्छन्। बालको पूजा त्यस बेला व्यापक थियो, अरू त के, यसले दक्षिणी राज्य यहुदासम्म पनि छिचोलेको थियो, प्रभाव पारेको थियो। सम्भवत मानिसहरू अझै परमप्रभुको मन्दिरमा गइरहेका थिए तर उही समयमा तिनीहरू बालको पूजा पनि गरिरहेका थिए। अनि मित्र, उही कुरा आज पनि सत्य छ। धेरै मानिसहरू आराधना सेवाको दिनमा अति नै धार्मिक हुन्छन् तर हप्ताको बाँकी दिनहरू चाहिँ शैतानको लागि जिउँछन्। आज धेरै मण्डलीका सदस्यहरू त्यो गरिरहेका छन् र तिनीहरू आश्चर्य मान्दछन् कि कसरी मण्डली आत्मिक मृतक अवस्थामा छ। मित्र, यसको स्पष्टीकरण भवन वा बिल्डिङमा पाइँदैन तर यो मानिसहरूमा पाइन्दछ। त्यहाँ नै वर्तमान दिनमा मृतकपन रहेको छ वा मरे तुल्य अवस्था रहेको छ। 18 पदमा भनिएको छ, देशका सबै मानिसहरू बालको मन्दिरमा गए र त्यो भत्काइदिए। तिनीहरूले त्यसका वेदीहरू र मूर्तिहरूलाई टुक्रा टुक्रा पारे र बालको पुजारी मतानलाई वेदीहरूको अघि खतम गरे। मित्र, यो महान आत्मिक जागृतिको आरम्भ हो दक्षिणी राज्य यहुदामा। अनि 19-21 पदमा भनिएको छ, तिनले आफूसित सय सयका दलका कप्तानहरू, करीहरू, पहरादारहरू र देशका सबै मानिसहरूलाई लिएर राजालाई पहरा ढोका भएर परमप्रभुको मन्दिरबाट राजमहलभित्र ल्याए। तब राजा राजगद्दीमा बसे र देशका सारा मानिसहरू आनन्दित भए अनि शहरमा शान्ति भयो किनभने अतल्या राजमहलमा तरवारले मारेकी थिइन्। जब युवास राजा भए तब तिनी 7 वर्षका थिए। ओ मित्र, यो दिन कति खुशीको दिन थियो कि दाउदको वंशका राजा फेरि सिंहासनमा राखिएको छ र दुष्ट अतल्यालाई खत्तम गरिएको छ। विदेशी अन्य जाति देवहरूको प्रतिमाहरू खत्तम गरिएको छ। अर्को दिनमा हामी देख्छौं परमेश्वरको भय मान्ने युवास राजाको शासन।
यीशु जस्तै, यीशु जस्तै, यीशु जस्तै हिँड्ने छु म उनको साथ, उनको साथ, उनको साथ हिँड्ने छु म। सुखमा पानी, सुखमा पानी उनलाई सधै म पछ्याउने छु, जुने म भित्र अब म होइन, म जुने यीशु नै, ooh। येशु जस्तै, येशु जस्तै हिँड्ने छु म, आराधना गर्छु, प्रशंसा गर्छु उच्च स्वरले, प्रभु तपाईँको येशु जस्तै, येशु जस्तै, येशु जस्तै हिँड्ने छु म, जिउने म भित्र अब म होइन, ममा जिउने येशु नै,
श्रोता अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ 9847035679 8470 35679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।